यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संविधान तथा राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, संविधान संशोधनमा सबैको सहमतिका लागि अधिकतम प्रयास गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संसदीय सुनवाई समितिद्वारा विभिन्न 16 देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन। चाडपर्वलाई लक्षित गरी 42 जिल्लाका 63 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा। प्यालेस्टिनी भूभागमा इजरायलको अवैधानिक उपस्थिति 1 वर्षभित्र अन्त्य गर्नुपर्ने प्रस्ताव राष्ट्रसंघको महासभाबाट पारित। र पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पेलेसा गोवर्धन र एसियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारद्वारा नगद सहित सम्मान।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो एनडीटीभी। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा आज काठमाण्डुको सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहको आयोजना गरियो। कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, कूटनीतिक नियोगका प्रतिनिधि लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको केही हदसम्मको सम्बोधन संविधान संशोधन मार्फत गर्न सकिने बताउनुभयो। प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि सबैको सहमतिको अधिकतम प्रयास गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको बताउनुहुँदै त्यसबाट मात्रै देश विकास र जनअपेक्षा पूरा हुने बताउनुभयो।
विकासका लागि स्थायित्व चाहिन्छ। अहिले हामीलाई नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ। राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो। तसर्थ विकासका लागि स्थायित्व अर्थात निरन्तरता र स्थिरता अनिवार्य तत्व। संविधानलाई समयानुकूल बनाउनु पर्छ। समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो। मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म, लेटर एन्ड स्पिरिट अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो। विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो। राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्छौ। यसप्रति निश्चय नै राष्ट्रिय चासो छ। म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसदको गणितीय संख्या मात्र हेर्ने छैनौं। सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ।
प्रधानमन्त्री ओलीले संविधानलाई जीवन्त बनाउने बाहेक सरकारको अरू कुनै मुद्दा नरहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले नेपाल विभिन्न जात, जाति, भाषा, वर्ग र समुदायको न्यानो सम्बन्धमा अडिएकोले सह अस्तित्व र आपसी सद्भाव एवं पारस्परिक सहयोग नै राष्ट्रिय एकताको आधार भएको बताउनुभयो।
हाम्रो देश 123 भाषा र बोली बोल्ने 126 विभिन्न जात जातिहरूको साझा घर हो। यो घर सबै जात जाति, भाषा भाषी, वर्ग, वर्ण र समुदाय बीचको न्यानो सम्बन्धमा अडेको छ। हामी बीचको सह अस्तित्व र आपसी सद्भाव एवं पारस्परिक सहयोग नै हाम्रो राष्ट्रिय एकताको आधार हो। हाम्रो भौगोलिक तथा जैविक विविधता र अपार प्राकृतिक सम्पदा समृद्धिको आधार हो। मजदुर, किसान, शिक्षक, विद्यार्थी, युवा तथा पाका सबैको आवाज गुन्जिएको पाउँछ। महिला, दलित, आदिवासी, जनजाति, थारू या मुसलमान, मधेसी, पहाड़ी, हिमाली, अल्पसंख्यक, उत्पीड़ित र सम्पूर्ण पिछड़िएका वर्ग तथा क्षेत्रका नेपालीको सपना र आकांक्षा उल्लेख भएको पाउँछु। मलाई लाग्छ हाम्रो संविधानले हामी प्रत्येक नागरिकलाई अधिकार दिलाएको छ। हामी सबै नागरिकलाई आफ्नो कर्तव्य र मर्यादा छ, अनि हामी सबै नेपालीको सुन्दर भविष्यको लागि प्रतिबद्धता व्यक्त गरेको छ।
प्रधानमन्त्री ओलीले संविधानले सुनिश्चित गरेको मौलिक हक मानव अधिकारको विषय भएको उल्लेख गर्नुहुँदै सरकारले मानव अधिकार उल्लंघन नगर्ने र मानव अधिकार उल्लंघनका कार्य नसहने बताउनुभयो। युवा पुस्ताकै बलमा मुलुकको रूपान्तरण गर्न सकिने भन्नुहुँदै प्रधानमन्त्री ओलीले युवामा रहेको जोश जाँगरले सभ्य समाजको निर्माण गर्दै सुशासन कायम गर्न सकिनेमा जोड़ दिनुभयो।
म देख्छु खास गरी युवा पुस्ताभित्र असीमित ऊर्जा छ, केही गरौं भन्ने हुटोटी छ, उत्प्रेरणा छ र सपना। म पनि ठान्छु हाम्रो युवा पुस्ताकै बलमा यो मुलुक रूपान्तरण गर्न सकिन्छ। आज म खास गरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु, तपाईहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला। तपाईहरूमा केही गरौं भन्ने जुन हुटुटी छ त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला। समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौं गर्छौं, सुशासन कायम त हामी गर्छौं गर्छौं। तर याद गरौं, देश भाँडियो भने अशिष्टहरूले अराजकता मचाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौं पुस्ता पछि पर्नेछौं।
प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँग असल सम्बन्ध राख्दै सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध कायम गर्न चाहेको पनि बताउनुभयो। समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले मार्च पास गर्नुका साथै काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। संविधान तथा राष्ट्रिय दिवसका अवसरमा संघ, प्रदेश र स्थानीय सरकार, राजनैतिक दल, विभिन्न गैर सरकारी संघ संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संघ संस्थाद्वारा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो। यस्तै विदेश स्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान तथा राष्ट्रिय दिवसको अवसरमा कार्यक्रमको आयोजना गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न सबैमा अपील गर्नुभएको छ। संविधान दिवस 2081 अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले नागरिकको हित बाहेक राज्यको अरू कुनै स्वार्थ हुँदैन भन्ने कामबाट देखाउनुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले लक्ष्य त्यसै प्राप्त नहुने भएकाले त्यसका लागि संकल्प लिएर अविचलित भई अगाडि बढ़नुपर्ने पनि बताउनुभयो। जस्तो सुकै अप्ठ्यारो परिस्थितिमा पनि लोकतन्त्रको गरिमालाई बचाउनै पर्ने उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले सुशासन र जनचाहना अनुरूप अगाडि बढ़न सके मात्र अहिलेका उपलब्धिहरू सार्थक हुने बताउनुभयो। राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध रहने तथा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने संकल्प गर्न पनि त्यस अवसरमा आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले संविधानको कार्यान्वयन गर्दै विकास निर्माणलाई तीव्रता दिने र सेवा प्रवाहमा चुस्तता ल्याउनु पर्ने अहिलेको महत्वपूर्ण समयमा यसको पूर्ण कार्यान्वयनमा सबैले ध्यान पुर्याउनु आवश्यक रहेकोमा जोड़ दिनुभयो। आफ्नो संविधान आफै लेख्न पाउने नेपालीले पाएको यो सौभाग्य र अवसर कमै मात्र मुलुकका नागरिकले प्राप्त गरेको सन्दर्भ उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले यो गौरवशाली विश्व इतिहास कायम गर्न सफल भएकोमा आजको विशेष दिनमा देशभित्र र बाहिर रहनुहुने सम्पूर्ण नेपालीमा हार्दिक बधाई एवं शुभकामना समेत व्यक्त गर्नुभयो। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उप प्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरूका साथै संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। त्यस अवसरमा नेपाली सेनाले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेको थियो। संविधान दिवसको अवसरमा काठमाडौँको दरबार मार्गमा आज नागरिक स्तरबाट सांगीतिक कार्यक्रम नेशनल डे कन्सर्टको आयोजना गरिएको छ। नेशनल डे कन्सर्टमा सर्वसाधारणहरूले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर उत्सव मनाइरहेका छन् भने राष्ट्रिय स्तरका कलाकारहरूले आफ्नो सांगीतिक प्रस्तुति दिनुभएको छ। कन्सर्ट अवलोकन तथा त्यहाँ उपस्थित भएका जनसमुदायलाई उत्साहित बनाउन प्रधानमन्त्री केपी शर्मा ओली समारोह स्थलमा उपस्थित हुनुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस 2081 सबै शुभकामना दिनुहुँदै संविधानको सफल कार्यान्वयन गरी जनताको अपेक्षा अनुसार वर्तमान सरकार अगाडि बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सबैको साथ र सहकार्यबाट नेपाललाई समृद्ध बनाउने गरी काम गर्नुपर्ने आवश्यकतामा पनि त्यस अवसरमा जोड़ दिनुभयो। यस्तै उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँगै अन्य विशिष्ट व्यक्तिहरूको समेत समारोहमा उपस्थिति रहेको थियो। संविधान सभाबाट 2072 असोज 3 गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाइँदै आएको छ। सांगीतिक कार्यक्रम अवधिभर दरबार मार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ भने काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संविधान कार्यान्वयनका 9 वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था नरहेको बताउनु भएको छ। विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना गर्ने हो भने सापेक्षतामा हाम्रो संविधानको कार्यान्वयन तीव्र गतिमा भइरहेको मन्त्री गुरूङले उल्लेख गर्नुभयो। जनताको लामो बलिदानबाट मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको र त्यसै अनुसार जनप्रतिनिधिबाट तयार गरिएको संविधानले व्यवस्था गरेको 3 तहको सरकार गठन भई तिनीहरूले प्रभावकारी रूपमा काम गरिरहेको भन्नुहुँदै मन्त्री गुरूङले अन्य संरचनाहरूको गठन एवं ऐन कानूनहरूको तर्जुमा भई कार्यान्वयन भइरहेको बताउनुभयो। 7 वटै प्रदेशहरू र 753 वटै स्थानीय तहले योजना, बजेट व्यवस्थापन र आवश्यक कानूनको तर्जुमा गरी संघीयताको मर्म र भावनालाई व्यवहारमा उतार्ने सार्थक प्रयत्न गरिरहेको उहाँले उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्नो जनप्रतिनिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका रूपमा गरेको निकै लामो संघर्ष र बलिदानको दस्तावेज भएको बताउनु भएको छ। क्यानाडाको ओटावा स्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले लोकतान्त्रिक शासन व्यवस्था मार्फत संविधान तयार गर्न नेपाली जनताले निकै लामो संघर्ष गर्नु परेको धारणा राख्नुभयो। क्यानाडाली विदेश मन्त्री मेलानी जोलीको निमन्त्रणामा विश्वका महिला विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्र मन्त्री डाक्टर राणा क्यानाडा पुग्नु भएको हो। नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समय सापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्ने बताउनु भएको छ। नेपाली कंग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनद्वारा आज कंग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित संविधान संशोधन आवश्यकता र चुनौती विषयक छलफल कार्यक्रममा महामन्त्री शर्माले संविधानको सफलताका लागि सफल कार्यान्वयन, समयानुकूल परिमार्जन, संविधान अनुकूलको रूप प्रवृत्तिको विकास र व्यवस्था परिमार्जन परिवर्तन मार्फत अवस्था रूपान्तरणको विषय महत्वपूर्ण भएको बताउनुभयो। हरेक दलका विमतिबीच संविधान संशोधन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्नुहुँदै उहाँले संशोधनका विषयमा सबै दलबीचमा भएको सहमतिका बुदा पहिचान गर्न सक्नुपर्नेमा जोड़ दिनुभयो। संविधान कार्यान्वयन गर्न झण्डै 3 दर्जन कानून बनाउन बाँकी रहेको अवस्थामा संविधान संशोधनको मुद्दा अगाडि बढ़िरहेको उल्लेख गर्नुहुँदै संविधानका कमजोरीलाई केलाएर सुधार नगर्ने हो भने संशोधनको कुनै औचित्य नहुने बताउनुभयो। संसदीय सुनवाई समितिले विभिन्न 16 देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ। समितिको आजको बैठकले बहुमतका आधारमा प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको हो। समिति सदस्य महेश बर्तौलाले आवश्यक कागजात नपुगेका कारण श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन हुन नसकेको र उहाँले आवश्यक कागजात बुझाएपछि मात्रै नाम अनुमोदन गर्ने बताउनुभयो। बर्तौलाका अनुसार समिति सदस्य डोल प्रसाद अर्याल र प्रकाश अधिकारीले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिल मान श्रेष्ठ, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित राजदूत नेत्र प्रसाद तिमल सिन्हा, भारतका लागि प्रस्तावित डाक्टर शंकर शर्माको नाम अनुमोदनमा असहमति जनाउनु भएको थियो। नेपालको संविधान 2072 जारी भएदेखि अहिलेसम्म आइपुग्दा मुलुकमा धेरै परिवर्तन आएका छन्। विभिन्न कारणले पछाडि परेको वर्ग, समुदाय, महिला, दलित तथा विपन्न वर्गको राज्यका निकायसम्म सहज पहुँच पुगेको छ भने नागरिकले स्थानीय तहमा नै सरकारी सेवा लिन पाएका छन्। संविधान जारी भएपछि सुदूरपश्चिमको जनजीवनमा पनि उल्लेखनीय सुधार आएको सरकारवाला बताउँछन्। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
नयाँ संविधान लागू भएपछि प्रदेशवासी अधिकार सम्पन्न भएका छन् भने जनताले घर आँगनमै सरकारी सेवा सुविधा पाउँदै आएका छन्। अहिले राज्यका निकायसम्म प्रदेशभित्र पछाडि पारिएका वर्ग, समुदाय, महिला, दलितको सहज पहुँच पुगेको छ। संविधानले ती समुदायको हक अधिकार सुनिश्चित गर्नुका साथै समान अवसर प्रदान गरेको छ। त्यसैले जनता र सरकारका बीचको सम्बन्ध थप प्रगाढ हुँदै गएको छ। संविधान प्रति जनताको विश्वासमा बढोत्तरी भएको छ। नागरिक समाजका अगुवा गम्भीर सिंह
राज्यका हरेक तह र तब्कामा महिलाहरूको त्यसै गरी अवसर छ, दलितहरूको अवसर पाएको छ, अल्पसंख्यकहरूले अवसर पाएको अवस्था छ र त्यो अवसर भनेको अहिले नयाँ संविधानले उहाँहरूलाई प्रदान गरेको हो। त्यो भएको हुनाले यो संविधान पहिलाको संविधान भन्दा अझ प्रगतिशील छ भन्ने हो।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह धेरै अवसर प्रदान गरेको नेपालको संविधान 2072 जारी भएदेखि अहिलेसम्म हेर्दा संविधान कार्यान्वयन लगायतका क्षेत्रमा थुप्रै उपलब्धि हासिल भएको बताउनुहुन्छ।
संविधान कार्यान्वयन हुने पक्षमा हामी अगाडि बढेका छौं। यसलाई लागू गर्ने सन्दर्भमा केही समय लाग्छ नि, तर यसको अर्थ यो होइन केही पनि भएको छैन, केही गर्न सकेन, हामीलाई यो संविधानले दिएन भन्ने होइन। संविधान र व्यवस्थाले धेरै अपर्च्युनिटी हामीलाई छ, त्यो अपर्च्युनिटीलाई कार्यान्वयन गर्ने सन्दर्भमा हामी अगाडि छौं।
संविधान कार्यान्वयनको चरणसम्म आइपुग्दा सुदूरपश्चिमले आर्थिक, राजनीतिक तथा सामाजिक रूपान्तरणसँगै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासका क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धि हासिल गरेको देखिन्छ। पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय विकासको मूलधारका ठूला विकास आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको सरकारी लक्ष्य हासिल गर्न सहयोग पुर्याउने दीर्घकालीन महत्वका विकास आयोजना कार्यान्वयनमा आउनु ठूलो उपलब्धि भएको सरकारवालाको भनाइ छ। प्रदेश सभा सदस्य शिव सिंह ओली,
राष्ट्रिय गौरवका योजनाहरू यहाँ सञ्चालित छन्। उत्तर दक्षिण जोड्ने सड़कहरूको काम अगाडि बढ़िरहेको छ। शिक्षा स्वास्थ्य क्षेत्रमा निकै प्रगति भएको छ, यहाँ हामीले पाउन सक्छौं।
2072 साल असोज 3 गते जारी भएको नयाँ संविधानलाई समयानुकूल बनाएर लैजानु पर्नेमा जोड़ दिइएको छ। जगत साउत, रेडियो नेपाल, धनगढ़ी।
भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढ़ाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी बीच छलफल भएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल सहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार पार्ने तथा परामर्शका लागि अन्तर्राष्ट्रिय रूपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको हो। परामर्शदाताले नेपालको आवश्यकता अनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा आधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माणलाई अघि बढ़ाउने सहमति भएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो। स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनौट भई विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि अस्पताल निर्माण प्रक्रिया अघि बढ़ने बताउनुभयो। 2073 सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिब 700 रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। आजदेखि सर्वसाधारणका लागि धरहरा खुल्ला गरिएसँगै धरहरा चढ़नेको भीड़ लागेको छ। संविधान दिवसको अवसर पारेर निशुल्क रूपमा खुला गरिएपछि आज धरहरा चढ़नेको भीड़ लागेको थियो। 2072 सालको भूकम्पले भत्किएको धरहरा पुननिर्माण गरी 9 वर्षपछि खुल्ला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड़ लागेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। गत साता मन्त्री परिषदको बैठकले संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। दाङमा आज मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। लमहीबाट घोराईतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका 18 22 वर्षीय श्रवण कुमार पुन र घोराही 4 21 वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो। पूर्वी जेरूसलम सहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरायलको अवैधानिक उपस्थिति 1 वर्षभित्र अन्त्य गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ। प्यालेस्टाइनले मस्यौदा गरेको उक्त प्रस्तावको पक्षमा 124 राष्ट्र र विपक्षमा 14 राष्ट्र उभिएका थिए। नेपाल सहित 43 राष्ट्र भने तटस्थ बसेका छन्। गैर सदस्य पर्यवेक्षक राष्ट्र भएकाले प्यालेस्टाइनी प्रतिनिधिले भने मतदान गर्न पाएनन्। राष्ट्रसंघीय महासभाबाट पारित प्रस्तावहरू बाध्यकारी नहुने तर ती प्रस्तावमा 193 राष्ट्रको धारणा प्रतिविम्बित हुने भएकाले सांकेतिक र राजनैतिक दृष्टिबाट अर्थपूर्ण मानिन्छ। गत जुलाई महिनामा राष्ट्रसंघको सबैभन्दा ठूलो न्यायालयले अन्तर्राष्ट्रिय कानून उल्लंघन गर्दै इजरायलले वेस्ट ब्याङ्क, इस्ट जेरूसलम र गाजा स्ट्रिपमा कब्जा गरेको राय प्रस्तुत गरेपछि उक्त प्रस्ताव मस्यौदा गरिएको थियो। राष्ट्रसंघीय सुरक्षा परिषदका 5 सदस्य मध्ये संयुक्त राज्य अमेरिका मात्र प्रस्तावको विपक्षमा उभिएको थियो। युके तटस्थ रह्यो भने चीन, फ्रान्स र रूसले पक्षमा मतदान गरेका थिए। गत अक्टोबर 7 हमासका लड़ाकुले इजरायलमा अप्रत्याशित आक्रमण गर्दा 1200 मृत्यु भएको थियो। त्यसैताको इजरायली आक्रमणमा परि गाजामा 41,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ भने 90,000 भन्दा बढ़ी मानिस घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लेबनानको हिजबुल्लाह समूहले संचारका लागि प्रयोग गर्ने उपकरण वाकीटकी श्रृंखलाबद्ध रूपमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या 37 नागेको छ। उपकरण विस्फोटको घटनामा हिजो 25 जनाको मृत्यु भएको थियो भने थप अर्को विस्फोट हुँदा ती मानिसहरूको मृत्यु भएको हो। घटनामा 600 भन्दा बढ़ी मानिस घाइते भएका अधिकारीहरूले बताएका छन्। वाकीटकी विस्फोटले इजरायल र हिजबुल्लाहलाई पूर्ण रूपमा युद्धको संघारमा पुर्याएको आकलन गरिएको छ, तर इजरायलले भने उक्त घटनाबारे कुनै टिप्पणी गरेको छैन। लेबनानका विदेश मन्त्री अब्दल्लाह बोउ हबीबले हालको पेजर विस्फोटको घटना लेबनानको सार्वभौम सार्वभौमिकता र सुरक्षामा स्पष्ट आक्रमण भएको र यसले व्यापक युद्धको संकेत दिने चेतावनी दिनुभएको छ। हेजबुल्लाहले इजरायललाई यस आपराधिक आक्रमणका लागि पूर्ण रूपमा जिम्मेवार ठहर्याउँदै बदला लिने वाचा गरेको छ। अब आर्थिक समाचार।
दशैं तिहार छठ लगायतका पर्वहरूलाई लक्षित गरी सरकारले देशका विभिन्न स्थानमा सुपथ मूल्य पसलहरू संचालनमा ल्याएको छ। आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले बिहिबारदेखि 42 जिल्लाका 63 स्थानमा सुपथ मूल्य पसलहरू संचालनमा ल्याइएको हो। अनलाइन मार्फत अर्डर लिएर पनि उपभोक्तासम्म उपभोग्य सामग्री पुर्याइने व्यवस्था पनि मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ। सुपथ मूल्य पसलहरूमा जिउँदो खसी बोका, च्याङ्राका साथै दुग्ध विकास संस्थानको उत्पादनहरू र दैनिक रूपमा आवश्यक पर्ने दाल चामल लगायतका सामग्रीहरू विशेष सहुलियतमा उपलब्ध हुनेछन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले संचालनमा ल्याएका सुपथ मूल्य पसलहरू आगामी माघ 2 गतिसम्म संचालनमा रहने कम्पनीका सूचना अधिकारी शर्मिला नेउपाने सुवेदीले बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ 23 गते चाडपर्व लक्षित सुपथ मूल्य पसल संचालन गर्ने निर्णय गरेको थियो भने सुपथ मूल्य पसल संचालनका लागि सरकारले 3 करोड़ रूपियाँ बजेट समेत व्यवस्थापन गरेको छ। मनसून बाहिरिने क्रमसँगै मौसम सफा देखिँदा देशका विभिन्न भूभागहरूबाट हिम श्रृंखलाहरू देखिन थालेका छन्। यसरी हिम श्रृंखलाहरू देखिन थालेपछि देशका विभिन्न स्थानहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहल पहल बढ़दै गएको नेपाल पर्यटन बोर्डले जनाएको छ। मौसम सफा भएसँगै काठमाडौँ उपत्यका आसपास र देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा विदेशी पर्यटकको चहल पहल बढ़ेको र यसबाट पर्यटन क्षेत्र चलायमान बन्दै गएको होटल संघ नेपाल हानका अध्यक्ष विनायक शाहले बताउनुभयो। हानका अनुसार अहिलेको अवस्थामा नेपालका विभिन्न स्थानमा गरी 35 लाख भन्दा बढ़ी पर्यटकलाई सेवा दिन सक्ने गरी होटल पूर्वाधारहरू बनिसकेका छन्। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर नीतिगत सुधार र प्रवर्धनका कामलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउने उल्लेख गर्नुहुँदै यसबाट नेपालको पर्यटन क्षेत्र थप चलायमान हुने बताउनुभयो। सरकारले चालू आर्थिक वर्षमा 16 लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। यस्तै सन् 2023 2032 पर्यटन दशकका रूपमा घोषणा गरी वार्षिक 35 लाख पर्यटक भित्र्याउने योजना पनि सरकारले अगाडि सारेको छ। साउन महिनाको अन्तिम सातादेखि प्राय घट्दो क्रममा रहेको शेयर बजार भदौ महिनासम्म 14% घटेको छ। साउन 31 गते नेप्से परिसूचक पछिल्लो समयको उच्च बिन्दु 3000.81 बिन्दुमा पुगेको थियो। त्यस यता नेप्से घट्ने क्रममा रहेर भदौ 31 नेप्से परिसूचक 2580.76 बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। त्यस अवधिमा नेप्सेले 420 अंक गुमाएको छ।
उहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
नेपाल भारतको सिक्किममा जारी प्रदेश स्तरीय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ च्याम्पियन बनेको छ। फाइनलमा नेपालले सिलोङ लाबुटलाई पराजित गर्यो। नेपाल अर्को नेपाली टोली आईएसए नेपाल तथा सिलोङ डुबक क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको थिए। सिक्किम बास्केटबल संघको आयोजनामा भएको प्रतियोगितामा 6 टोलीको सहभागिता थियो। 2 विदेशी खेलाड़ी सिसी एन्ट्रोग र जेक्लिन नक्सेलको शानदार प्रदर्शनसँगै ओभालिङ नगरपालिकाले एन्फा महिला लीगमा 4 जित हासिल गरेको छ। सातो बटो स्थित एन्फा मैदानमा बिहिबार भएको खेलमा बागमती उत्कलबलाई 4-0 गोलले पराजित गरेको हो। जितसँगै वालिङले 6 खेलबाट 12 अंक जोडेको छ। कोशीलाई पछाडि धकेल्दै वालिङ तालिकाको 4 स्थानमा उक्लिएको छ। 8 स्थानमा रहेको बागमतीको 4 अंक छ। वालिङका ज्याक्लिङ नक्साली र सिसी एन्ट्रोङले समान 2-2 गोल गरे। पेरिस पारा ओलम्पिकी काँस्य पदक विजेता पारा तिकान्दुकी पलेसा गोवर्धन र एसियाली खेलकुद एसियाकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगद सहित सम्मान गरेको छ। हेटौँडा स्थित मुख्यमन्त्री कार्यालयमा बिहिबार आयोजित कार्यक्रममा पलेसालाई 10 लाख, एरिकालाई 5 लाख, पलेसाका प्रशिक्षक कविराज नेगी लामालाई 2 लाख, एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई 1 लाख रूपियाँ प्रदान गरियो।
अब मौसम आगामी 24 घण्टामा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन कच्चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 33, न्यूनतम 20.4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 32.6, न्यूनतम 21.2, पोखराको अधिकतम 33.3, न्यूनतम 21.5, वीरेन्द्रनगर को अधिकतम 34, न्यूनतम 22 र दिपायलको अधिकतम 35.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संविधान तथा राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, संविधान संशोधनमा सबैको सहमतिका लागि अधिकतम प्रयास गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, संसदीय सुनवाई समितिद्वारा विभिन्न 16 देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन, चाडपर्वलाई लक्षित गरी 42 जिल्लाका 63 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्यालेस्टिनी भूभागमा इजरायलको अवैधानिक उपस्थिति एक वर्षभित्र अन्त्य गर्नुपर्ने प्रस्ताव राष्ट्रसंघको महासभाबाट पारित, र पेरिस पाराओलम्पिकमा कास्य पदक विजेता पेलेसा गोवर्धन र एसियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारद्वारा नगद सहित सम्मान। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।